नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी सुबिन भट्टराईको उपन्यास सायाको वाचन लिएर आएका छौं। साया उपन्यास हामीले पाँच श्रृङ्खलासम्म वाचन सुनिसक्यौं। आज यसको छैठौं श्रृङ्खला वाचन सुनिरहेका छौं। गएको साता पाँचौं श्रृङ्खलासम्म आइपुग्दा लेखकले अतीत र सायालाई सुस्मितासँगै राखेर कुराकानी गराइदिएर भेट गराइदिइसकेका छन्। त्यसपछि युरोपबाट नेपाल प्रवेश गरेका छन् अतीत पनि र साया पनि, र लेखकले एयरपोर्टमा दुवैलाई रिसिभ गरेका छन्। एयरपोर्टमा साया त्यति राम्रोसँग लेखकसँग नबोलिकन गइन् किनभने उनका बुबा उनलाई लिन आइपुगेका थिए। तर अतीतले भने लेखकसँग राम्रैसँग कुराकानी गरे। त्यहाँसम्म पुगेर लगभग हामी रोकिएका थियौं पाँचौं श्रृङ्खलामा। आज सुबिन भट्टराईको उपन्यास सायाको वाचन सुरु गरौं, पृष्ठ 104 छैठौं श्रृङ्खला। म हाँसेको देखेर उसले यस्तो प्रतिक्रिया दियो, तपाईँ हाँस्नुहुन्छ तर यही साँचो हो। हामी सबैलाई थाहा छ, पिरो खाँदा कान पोल्छ, जिब्रो पोल्छ, तर पनि हामी खान्छौँ नि। जति पोले पनि साई साई सुई सुई गर्दै भए पनि यस्तै त हो प्रेम पनि। डर, त्रास, दुःख, असमझदारी सब चिज हुन्छ यसमा, तर पनि हामी यसैमा रमाउँछौँ। प्रेम पिरो खानु जस्तै रहेछ, पोल्छ भन्ने थाहा हुँदाहुँदै नटोकी नहुने, जिन्दगीलाई सुरुचिपूर्ण बनाइदिन्छ नि त, होइन? मैले भने। अतीतले होको भावमा टाउको हल्लायो। ट्याक्सी बोलाएर रोक्यौं। चढ्नुभन्दा अगाडि उसलाई सोधेँ, कहाँ जान्छौ? उसले भन्यो, आज मामा कहाँ बस्छु, भोलि घर जान्छु होला विराटनगर। कहिले फर्कन्छौ त विराटनगरबाट? सोधेँ। दुई हप्ता बस्छु। यो दुई हप्ता घरका लागि मात्र छुट्टिएर आएको हुँ, उसको जवाफ। अनि दुई हप्तामै ओस्रो फर्किहाल्ने? अँ, उसले भन्यो। किरणहरूसँग घुमघामको कार्यक्रम पनि छ, त्यो सकेर म फर्किहाल्छु। साया चाहिँ जनवरी 18 फिर्छे। किन अलग अलग फर्कने? सोधेँ किञ्चित व्यङ्ग्य मिश्रित आवाजमा। कि त्यो पनि सायाको बाको डरले? अतीत हाँस्यो अनि भन्यो, होइन, मेरो एक्जाम भएकोले सँगै फर्कन सम्भव भएन। उसलाई त्यस दिन बानेश्वरसम्म छाडेर म फर्केँ। कथाले अनेक अनेक मोड पार गरेछन्, तर मेरै जीवनमा आएको एउटा सानो परिवर्तनपछि म उनीहरूको सम्पर्कबाट केही समयका लागि टाढिनु पर्यो। पिएचडीका लागि म आफै पनि ओस्लो गएँ। फेरि रिसर्चमा अलिकति व्यस्त हुनु पर्यो। फेसबुक, फोन वा अन्य कम्युनिकेसनबाट म केही समयका लागि टाढिएँ। करिब एक वर्षपछि ओस्लोमा अतीतको कन्ट्याक्ट फेला पारेर सम्पर्क गरेँ, भेटौँ न। त्यो दिन आफू अलिक व्यस्त भएकोले अर्को दिनका लागि उसले समय मिलायो। भोलिपल्ट हामी क्याफे क्याथेड्रलमा भेटियौँ। म उनीहरूका थुप्रै कुरा जान्न इच्छुक थिएँ। ठ्याक्कै 2.5 वर्षपछि घर जाँदै थिए। घर, यो शब्दमा मान्छे कति सुरक्षित महसुस गर्छ थाहा छैन। अपनत्व र प्रेमले कति सिंचित हुन्छ, आड सुरक्षाको, आधार विश्वासको। घर केवल ओत मात्र होइन, घर अडेस लाग्ने भित्तो मात्र होइन, पाइला अडाउने भुइँ मात्र पनि होइन, घर आफूलाई थुन्न मिल्ने ढोकाभित्रको संसार मात्र पनि होइन। तर मैले कुनै बेला प्रेममा अन्धो भएर आफ्नै घरलाई नराम्ररी ला तानेको थिएँ। नयाँ घर बसाउनलाई आफ्नो पुरानो घर भत्काएको थिएँ। नयाँ सम्बन्ध जोड्ने लोभमा आफूलाई एउटा सम्बन्धबाट उखेलेर हुत्याएको थिएँ। घर जहाँ हरेक मान्छेको अस्तित्वले जरा हालेको हुन्छ, आफूलाई जहाँ लगे पनि, जसको बनाए पनि गन्ध रहिरहन्छ। जसरी रहन्छ उसको शरीरमा आफ्नै पसिनाको गन्ध नबदलिकनै, जसरी रहिरहन्छ माटोको गन्ध उखेलिएको बिरुवामा, जति धोए पनि जति पखाले पनि कोच कोचमा रहन्छ त्यही माटो अनि खनिजको पोषण हो। नयाँ सम्बन्ध जोड्ने क्रममा मैले मेरा बुढा बा आमाको म प्रतिको आसक्ति, वात्सल्य र ममताको निर्ममतापूर्वक उपेक्षा गरेको थिएँ। मेरी बहिनीलाई दाजुबाट पाउने स्नेहबाट वञ्चित गरेको थिएँ। तर सबभन्दा त धेरै आफै रित्तिएँ। हावामा उडेर गएको आफ्नो नयाँ सम्बन्धको आकार पहिलाउँदा पहिलाउँदै हो म आँखा नदेख्ने भएको थिएँ। जति बेला प्रेममा निर्लिप्त भएको थिएँ म धेरै नै पश्चातापले भरिएको मुड र अलिकति उत्साह लिएर घर जाँदै थिएँ। आफूले गरेको पाप पखाल्न जाँदै थिएँ। काठमाडौँ पुगेको भोलिपल्ट मैले विराटनगरका लागि फ्लाइट निश्चित गरिसकेको थिएँ 4:30 बजे। तर फ्लाइट ठ्याक्कै आधा घन्टा ढिलो भयो। किरण मलाई एयरपोर्टसम्म छोड्न आयो। म विराटनगरबाट फर्केपछि कतै घुम्न जाने सर्त छाड्दै उसँग एयरपोर्टबाट बिदाबारी भएँ। करिब 5:45 बजे विराटनगर विमानस्थलमा प्लेन ल्यान्ड गर्यो। शीतलहरले वायुमण्डल धमिलो बनाएको थियो। साँझ पर्न पर्न आँटेको। चराहरू चिरबिर चिरबिर गर्दै आफ्नो वासस्थानमा फर्कँदा थिए। मलाई त्यो आवाज मिठो लाग्यो। म पनि त दिनभरि अनन्त फिजिएको आकाशमा भौतारिएर रात परेपछि आफ्नो गुण फर्केको चरा चाहिँ घर फर्किरहेको थिएँ। एयरपोर्ट बाहिर निस्केर एउटा रिक्सा पक्रेँ। वर्षौँपछि म आफ्नो ठाउँ पुग्दै थिएँ। 2.5 वर्षपछि यो ठाउँ, यो परिवेश रातको असङ्ख्य सपनामा मृगतृष्णा बनेर आइरहेको थियो। कञ्चनबारीबाट दायाँतिर रिक्सा मोडिँदा अलिकति हावा चल्यो। त्यो हावाको झोकाले मलाई विराटनगरमा बितेको मेरो सिङ्गो बाल्यकाल याद दिलाएर गयो। एकदमै परिचित हावा थियो त्यो। पहिले पहिले पनि त्यसै गरी छोएर जान्थ्यो, कुदकुताएर जान्थ्यो। हावासँगै मेरो बुबाको धोत्रो आवाजले छोएर गए जस्तो लाग्यो। कैयौँ पटक बुबाको डरले गर्दा आमाको आँचलमा गएर लुक्थेँ। हो, त्यो आँचलले छोएर गए जस्तै लाग्यो। तिहारमा टिका लगाइदिने बहिनीको कलिलो हातले छोए जस्तै लाग्यो। त्यो हावाले छुँदा मेरो स्कुल, मेरा सरमिस, आसपास र डन्डीबियो खेल्ने साथी, पानीपुरी र झालपुरी बेच्ने दाई, मुसा मार्न जाने सतारहरू सबै सबैले छोइदिएर गए जस्तो लाग्यो। एक हुल चरालाई दायाँतर्फको आकाशमा उड्दै पूर्वतिर गइरहेको देखेँ। मलाई ती चरा पनि आफ्नै लागे। त्यो साँझ आफ्नो लाग्यो। म कहीँ कुनै मानेमा एक्लो छैन। यस्तै यस्तै मात्र लागिरह्यो। ठ्याक्कै घरै अगाडि रिक्सा रोकाएँ। आमा बाहिरपट्टि आँगनभन्दा अलिक पर दायाँतिर भएको ग्वालीमा हुनुहुन्थ्यो। ग्वालीमा एउटी बाछी मात्र देखिए। बुवा गालीको बायाँतर्फबाट गाई लिएर आमा भएतिर जाँदै हुनुहुन्थ्यो। बाछीको छेउमा लगेर गाई बाँधिदिनु भयो। गाई र बाछी सँगै भए। बाछीले गाईको दुध चुस्न थाले। रिक्सा रोकिन साथ आमाका दृष्टि मतिर मोडिए। बुबाले पनि आमा किन म भएतिर मोडिनु भयो भन्ने जान्न मतिरै मोडिनु भयो। एकछिनसम्म एकटकले हेरिरहनु भयो दुवैजनाले। सायद मेरो उपस्थिति पत्यार भएन उहाँहरूलाई। पक्का हुनका लागि बसेकै ठाउँबाट उठेर म भएतिर बढ्नु भयो आमा। बुबा पनि आमाकी पछि पछि आउनुभयो। म रिक्सावालालाई पैसा दिँदै थिएँ। आमा रिक्सै भए ठाउँमा आउनुभयो। म अलिकति हाँस्ने प्रयास गर्दै थिएँ तर हाँस्न सकिरहेको थिइनँ। किनकिन हाँस्नै जानिनँ। रिक्सा बिदा गरिसकेपछि बुबालाई ढोगे, आमालाई ढोगे। आमाका केस पहिलेभन्दा धेरै फुलेका थिए, निधारमा चाउरी थपिएका। मलाई एकटकले हेर्दै आमा चिउँडो कमाउँदै पिलपिल पिलपिल रुन थाल्नुभयो। बुबाले पनि एकछिनसम्म त अपरिचितलाई झैँ निशब्द हेरिरहनु भयो, मानौ कोही परदेशी साँझमा बास माग्न आएको छ। बुबा पहिलेभन्दा कुप्रिनु भएछ। स्पन्डाइलाइटिस थियो उहाँलाई। केही बेर रोइसकेपछि आमाले आँखा चिम्म गर्नुभयो र भावनाद्र भएर सक्तो मुख बिगारी सबै आँसु बाहिरतिर नै थार्नुभयो। अनि सारीको सबकुले एकतिर आँसु पुछ्नुभयो र मेरो कपाल खेलाउँदै भन्नुभयो, हिँड बाबु भित्र। आमा रोएको देख्दा म पनि भावनात्र भएँ। थुक्ने नै गाह्रो भयो। घाँटीका हाडहरू स्थिर भए। बुबा पनि निकै कमजोर भइसक्नु भएको रहेछ। मैले पहिले पहिले देखेको बुवा उहाँ हुनुहुन्थेन। कस्तो ठमठम हिँड्नुहुन्थ्यो। 2-4 जना कुट्न तयार हो झैँ पो देखिनुहुन्थ्यो त मेरो बुवा। भित्र गयौँ। बहिनी पढिरहेकी थिए। मलाई देख्नासाथ किताब कापी एकातिर मिल्काएर आई। मलाई झ्याप्प अँगालो हाली। ऊ चाहिँ रोइन, अलिकति पनि भावुक भएन। आँखामा बरु बेग्लै किसिमको चमक देखा परेको थियो। अनुहार एकाएक उज्यालिएको थियो। पित्र छिरुन्जेलसम्म पनि एउटा प्रश्न गर्नुभएको थिएन बुबा आमाले। उसले एकैचोटिमा 15 प्रश्न गरी मलाई उत्तर दिनै गाह्रो पर्ने गरी। ज
जाऊँ मैं दोबे बलिहारी तूने मेरो मन घर लिनो जाऊँ मैं दोबे बलिहारी
धेरी पसी मत जीवित भएको थिए मेरो निष्प्राण शरीरमा सास र चेतना पलाएको थियो बेग्लै किसिमको ऊर्जा कुनी कहाँबाट सन्निहत भएको थियो म छ्याङ्ग भएको थिएँ कैयौँ दिनको कोमापछि होस आएको बिरामी झैँ हो यसैलाई घर भनिन्छ जहाँ लास पनि भ्युँदिन्छ जहाँ मूर्तिको पनि वाक्य फुट्छ जहाँ पुगेपछि संसारमा फेरि कतै जाने लोभ जाग्दैन दुई हप्ता घरमा बसेँ घरकै भएर बसेँ आफ्नो बाल्यकाल दोहोऱ्याएँ के गरिनँ म न काठमाडौँबाट आएको भएर बसेँ न ओस्लोबाट पुरा ग्रामीण जीवन बिताएँ जहाँको थिएँ त्यहीँको भएर बसेँ सम्झेँ परालको कोन्युमा चढ्दै फाल हान्दै गरेको सम्झेँ बुबालाई पनि नटेरी खेतका आली आली भागेको एकपटक धान रोपेको बेलामा आलीबाट चिप्लेर खेतमै पछारिएको थिएँ त्यो बेला मेरा लुगा हिलै हिलो भएका थिए त्यस दिन खेतबाट घर फर्कँदा म कट्टुमा मात्र भएँ एकपटक परालको कुन्युमा हाम फाल्दै गर्ने क्रममा मेरो दायाँ खुट्टा मर्केर कति दिनसम्म बेड रेस्ट गर्नु परेको थियो पछिसम्म म तर्सिरहेँ त्यसको कति दिनसम्म परालको कुन्युमालाई काठमाडौँको धरहरा जस्तै लागेको थियो आँप र लिची खाएरै नसक्ने गरी फल्थे तर पनि किन किन हामीलाई चित्त बुझ्दैन थियो अरूको बारेमा गएर आँपका चिचीलाई टिपेर साँधेर खानमै बढ्दा मजा आउँथ्यो दिनभरि अमिलो ट्वाक ट्वाक पारेर साँधेको आँपका चिचीलाई खान्थ्यौँ रातभरि चर्पीको बासमा हुन्थ्यौँ आमा भन्नुहुन्थ्यो मासी पर्छ नखाओ सम्झेँ कतिपटक टोलभन्दा अलिक परतिर बस्ने सतारहरूसित मुसा मार्न गएको उनीहरू त्यही मुसा पकाएर खान्थे एकपटक त मैले पनि खाएँ मुसाको मासु सतारले गएर बुबालाई पोल लगाइदिएछ बेलुकी घर पुग्न साथ रामदुलाई गु खान बरु कुकुर बुबाको मेघ गर्जन र बाघे झापुले गर्दा मैले त्यस उपरान्त सतारको बस्तीतिर आँखा लाउने हिम्मत पनि गर्न सकिनँ सम्झनाहरू नेगेटिभ जस्तै आउँदै जाँदै रिल जस्तै घुमिरहन्छन् बेला नको बेला सम्झे कहाँ ककसका घरमा आँगनमा बिस्कुन लगाइरहेका धान चोरेर आधाभन्दा पनि कम मूल्यमा बेचेको अनि दोकानमा गएर भए जति सबै थरीका मिठाई किनेर खाएको सम्झेँ डन्डी बिउ र आसपास खेलेको एकपटक डन्डीले जमाएर बिउ हिर्काउँदा एउटा साथीको देब्री आँखामै ट्वाक्कै लाग्यो बिचरा त्यसको देब्री आँखा आजसम्म पनि सानो देखिन्छ पुरै दाहिने आँखा जसरी देब्री आँखा उगार्न सक्दैन हामी केटाकेटी नै थियौँ बुवा मलाई र बहिनीलाई लिएर रामचोक लैजानुहुन्थ्यो त्यहाँ हाम्रो खेत थियो मलाई स्पष्ट सम्झना त त्यस्तो केही छैन अलिअलि रहल पहल सम्झना नेगेटिभ झैँ मस्तिष्कमा आइरहन्छ गोरुगाडामा चढाएर खेतसम्म लानुहुन्थ्यो म गोरुगाडामा अगाडि गाडा चलाउने मान्छेसँग बस्न रुचाउँथेँ अनि अनावश्यक रूपमा लट्ठीले गोरुलाई पिट्थेँ खेतमा पुगेपछि हामीलाई हतार हुन्थ्यो परालको कुन्युमा गएर चढ्ने अनि फाल हाल्ने बेलुकी सबै परिवार भेला भएर खाना खायौँ आमा घरिघरि भावुक हुँदै रोइरहनु भयो बुबाको बोली भने अलिक फुर्के भएको थियो उहाँको फुर्के बोली उमेरसँग तादात्म्य राख्न नसकिरहे झैँ लाग्यो मलाई बहिनी सार्वकालिक फुर्के प्राणी मलाई देखेपछि झन् उसको के हालत भएको हुँदो बुबा आमा बहिनीका निरन्तर प्रश्नहरूले शीतलहरभन्दा पनि बाक्लो भएर मलाई छोपेको थियो अनि बुहारीलाई कहाँ छाडेर आइस् त केटा बुबाले सोध्नुभयो काठमाडौँमै छ बुबा मैले भने बिहे नै गरेको भन्थिस् यहाँ किन ल्याइनस् त मैले सोच्दै नसोचेका प्रश्न थिए यी सोचेको थिएँ उहाँहरू मेरो उपस्थितिमै सम्पूर्ण रूपमा भुल्नुहुन्छ त्यसैले यी प्रश्नका जवाफ पनि सोचेको थिएन अब के भन्ने कम्तीमा यति प्लान त मैले बनाउनु पर्थ्यो उसका आफ्नै काम छन् बुबा मैले भने ती सकिएपछि म बोलाउँछु भन्न त भने तर भनिएको यो कुरा कुनै प्लान अनुसारको थिएन उसलाई विराटनगर बोलाउने मेरो मनमा रत्तिभर पनि योजना थिएन तर बुबासँग संवाद गर्ने क्रममा भनेछु अनि सोची पनि हेरेँ म सायालाई विराटनगर किन नबोलाउँ बुबाले फेरि प्रश्न गर्नुभयो बुहारीको घरमा थाहा छ कि छैन छैन थाहा दिनु पर्दैन मान्दैनन् भनिरहेका छौ आफ्नो शरीरलाई पूर्णतया मैतिर फर्काउँदै आँखा र कान्छ नाको पारेर भन्नुभयो एकचोटि कुरा भएको बिहे गरेपछि बुबाको चासो झन् बढिरहेको थियो। आमा र बहिनी पनि बुबाको चासोमै मिसिएका थिए। स्थिति अलिक गह्रौँ भए चाहिँ लाग्यो, अब भने प्रसङ्ग मोडिए हुन्थ्यो जस्तो लागिरहेको थियो।
बुलबुल पब्लिकेशन
उपन्यास कथा गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि
बुलबुल पब्लिकेशन
नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ बुलबुल पब्लिकेशन प्राइभेट लिमिटेड काठमाडौँ। फोन नम्बर 98230-37359
98230-37359
बुलबुल पब्लिकेशन बुलबुल पब्लिकेशन।
होइन, बिहे अगाडि नै हो एकचोटि भनेको, लोत्ते पाराले भने। बिहे गरेर अनुमति माग्नु र बिहा गरेको जानकारी दिनु फरक कुरा हुन्, बुवाले भन्नुभयो। कुनै कुरामा पनि मान्दैनन् बुबा। पहिला थाहा त दियो, अलिक उचो स्वरूप बुबाको, मन त डर लाग्यो। थाहा पाए पनि मान्दैनन्, के गर्छन्, अर्को बिहा गरिदिन्छन् अरे। त्यस्तै कस्तै, साँच्चै अर्कै बिहे गरिदिन्छन्? हजुर, मलाई लिएर हिँड तिनीहरू कहाँ, म कुरा गर्छु, अहिले जाउँला जाँ गरेर जोसिएर भन्नुभयो। म चुप लागेँ। ऊ बेला धनगढीदेखि कुरा गर्न जाँदा बेइज्जत भएर त्यहाँबाट निस्कनु परेको विगत झल्झली याद आयो। त्यो बेला म एक्लै बेइज्जत हुनु परेको थियो, अब आफूले नपुगेर बुवालाई पनि लगेर बेइज्जत गराउँ? हुँदै हुँदैन बुबा, हतार हतार भने। साया आफै कुरा गर्छु पछि, एकपटक फोन नम्बर दिए, म भाँति पुऱ्याएर बोल्छु। हतार नगरोस् न, पहिला सायासँग कुरा गरौँ, मैले टार्न खोजेँ। बेलुका खानासाना खाइसकेपछि बहिनी के ल्याइदिनु भयो मलाई भनेर गनगन गर्न लागि। बुबा आमा र बहिनी अगाडि राखेर सुटकेस फिजाउँदा माहौल रमाइलो बन्यो। मैले सबैका लागि सपिङ गरेको थिएँ। बहिनीहरू टिसर्टहरू दिँदै गर्दा भने, यो सबै तेरो भाउजूको चोइस। बहिनी कम्ती दङ्ग परेकी होइन, भाउजूको चोइस भनेर होइन, नयाँ लुगा पाएकामा। दङ्ग त आमा बुबा पनि पर्नुभएको थियो, लुगा फाटाले होइन, त्यो माहौलले, मेरो उपस्थितिले, भत्केको घर पुननिर्माण भएकोले। आमाको अनुहार अर्कै भएको थियो। म सकुशल घर फर्केको थिएँ। वर्षौँपछि योभन्दा ठुलो उपहार उहाँहरूको लागि अर्थ के हुन सक्थ्यो? त्यो क्षण उहाँहरूका दुई जोर आँखाको मात्र फोटो खिचेर दुलाउनु अनि भित्तामा आफूले साँझ बिहान देख्ने ठाउँमा जीवनभरका लागि टाँसेर राख्नु जस्तो लाग्यो। राति सुत्ने बेलामा आमा मेरा कोठामा आउनुभयो, पटुकामा तोरीको तेल लिएर। मैले नाहीँ भन्दा पनि मेरो टाउकोमा ठ्वाङ ठ्वाङ ठोकिदिनु भयो। वर्षौँ भएको थियो कसैले टाउकामा तेल नठोकिदिएको। सन्च भयो, कुप्लोकै ठाउँको ठाउँ नै निदाए चुप हो। उठ्यो एकदम अल्छे पारामा। केटाकेटी बेलामा उठ्ना साथ आमा दाँत मोल्न र मुख धुन अराउनुहुन्थ्यो, अनि मात्र दुध र पाउरोटी खान पाइन्थ्यो। म पछिल्लोतिरको इनारमा गएर पल्याक पुलुक वरपर हेरेर मुख मात्र धुन्थेँ। दाँत मोल्न एकदमै अल्छे लाग्ने, कति दिनसम्म दाँत मोल्दिन थिएँ। अनि एक दिन हाँस्दा पुरै पहेँलो देखिने भएपछि मात्र आमाको गाली खान्थेँ र मोल्थेँ। मलाई किनकिन त्यस दिन पनि दाँत नमोल्न मन लाग्यो। इनारमा गएर बाल्टिनमा पानी उगाएर मुख चाहिँ धोएँ। भान्सामा चिया तयार रहेछ, आमाले चिया ल्याएर दिनुभयो। मैले सोधेँ, दुध र पाउरोटी खान पाइँदैन आमा? बहिनी गइरहेछ पाउरोटी लिन पखलास, आमाले भन्नुभयो। दुध कुँडेमा उम्लिँदै थियो। ब्रेकफास्ट खाइसकेपछि सायालाई फोन लगाएँ, भने तिमी विराटनगर किन आउँदैनौ साया? आउनु र, उसले प्रश्न गरे। बुबा आमालाई त तिमी आउँदैछौ भनेर भनिदिए, यहाँ चाहिँ के बाहना बनाएर आउँ त? उसले सोधी। बनाउन केही, टपर मान्छे, बाहना बनाउनु पनि मलाई सोध्छौ? अहिले हो ऊ सन्की, त्यसो भए आउँदिन लौ। उसलाई टपर भन्नुहुन्न थियो, सन्किहाल्थे, सरी, अनि मलाई यसो भन्न कर लाग्थ्यो। ऊ आउने भए, अर्को दिन घरमा सुनाए सबैजना दङ्ग। सायालाई लिन एयरपोर्ट गएँ। उसै गरी दुवैजना रिक्सा चढेर घरसम्म गयौँ। म उसलाई आफ्नो घर परिवार गाउँ देखाउन एकदम उत्सुक थिएँ। ऊ पनि रमाइलो मानिरहेकी थिए। घरमा बुहारी भित्राउने भनेर विशेष तयारी गरिएको रहेछ। आमाले त्यस दिन बिहानैदेखि पूजा सरजाम तयार पार्नुभएको थियो। अबिर केसरी, दही अक्षता आदि भन्दै गरेको आवाज त मैले बिहानै सुनिरहेको थिएँ। तर त्यो सब यो तयारीका लागि थियो भन्ने अड्कल थिएन। घरको मूल गेटमा भरिएका दुईवटा गाग्री राखिएका थिए। छिर्ने बेला बहिनी टुप्लुकको अगाडि देखा परी अनि सायालाई निहालेर नमस्ते भनी भित्र छिर्न लाग्दा एकछिन भनेर रोकाई। आमा र बुबाले हामी दुवैलाई अक्षता लगाइदिनु भयो। धेरै थोक त केही गर्न सकिएन। लो है बुहारी, यतिले नै तिमीलाई भित्राउन लाग्यौँ, यसो भन्दै एउटा तिलहरी उनीको पोतेको झुप्पो लगाइदिनु भयो। सायाले आमालाई ढोगी, बुबालाई ढोगी, बहिनी ढोका छेकिरहेकी थिए। पैसा नदिई भित्र छिर्ने नदिने भई। साथीका दाईहरूको बिहामा उनीहरूले गरेको देखेर हामीसँग कम गुनासो गरेकी हो यसले, बुबाले भन्नुभयो। मैले चाहिँ दाईको बिहामा ढोका छेक्न पनि नपाउने भएँ भनेर कम्ती होइन। चाहेर म दुवै हाँस्यौँ। मैले वालेटबाट 1000 नोट झेकेर दिएँ। ऊ फेरि फुरुक्क फुर्की। चाहे मेरो घरमा भित्री, मेरी प्रेमिका श्रीमती उहिले भइसकेकी थिए, अब बुहारी भई, भाउजू भई, अब मेरो घरकी पनि भई। जिन्स प्यान्टमा छड्के तिलारी चाहिँ सुहाएन है। मैले सायालाई जिस्काएँ। ऊ लजाएर हाँसी मात्र, केही बोलिन। मैले नै निरन्तरता दिएँ। कुर्ता सुरुवालसम्म त लगाउनुपर्छ नि तिम्रा बाजे, उसले भने। मैले कुर्ता लाउन छोडे कति वर्ष भयो थाहा छैन, बोली अलिक कन्ट्रोल है। मैले भने बुहारी सानोला, हजुरबुवाको नाम नल्याऊ, अनि कुर्ता किनिदिनु पर्दैन त। उसले लाडे पल्टिँदै भने ठिक छ। मैले भने भोलि जोगबनी जाउँला अनि किनिदेऊला। श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउँछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। त्यसै गरी उज्यालो अनलाइन .com र मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम प्रस्तुत भइरहेको छ। श्रुति सम्वेगमा आज हामी सुबिन भट्टराईको उपन्यास सायाको छैठौं श्रृंखला वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। बेलुकी खाना खाने बेलामा बुवाले सायालाई सोध्नुभयो, आफ्नो घरमा जानकारी दिएकी छौ कि छैनौ? के बारे बुबा? सायाले सोधी। तिमीहरूको सम्बन्ध बारे? एकछिन वातावरण स्तब्ध भयो। सायाले मलाई पुलुक्क हेरी। सायद स्पष्टीकरणको अभिभारा सुम्पिन खोजेकी हुँदियो, तर प्रश्न उसलाई सोधिएको थियो। जवाब फर्काउने दृष्टतामा गरौं कसरी? छैन, एकदमै मलिन आवाजमा मुख हालेको गाँस निल्दै उसले भने। फेरि एकपल्ट पुलुक्क मतिर हेरी। मैले नबोल्ने संकेत पाएपछि ऊ आफै भन्न लागि, बाबा मम्मीलाई कन्भिन्स गर्न सकिन्न बुबा। जे जस्तो भए पनि सत्य लुकाउनु पनि त हुन्न, बुबाले उसको कुरा पोखिन नपाउँदै भन्नुभयो। सायद चाँडै भन्छु होला। ढिलो नगर, बुबा बसेको ठाउँबाट उठ्दै भन्नुभयो। यहाँबाट फर्किएपछि भनिहाल्नु, बरु तिमी भन्न सक्दिनौ भने हामी जान्छौ तिम्रो घर। बेलुकी उसले अनुहार ठुस्स परिरह्यो, उदास उदास अनुहार बनाई। मैले सम्झाएँ उसलाई, बुबाको कुराले दिक्क नमान, उहाँले हाम्रो सम्बन्धको स्थायित्व र सुरक्षाका खातिर यस्तो भन्नुभएको हो। अनि बाबासँग गएर कुरा गर्छु भन्दै हुनुहुन्थ्यो, त्यो जति असुरक्षित कुरा केही हुन सक्ला? म सम्झौँ होला बुबालाई त्यस विषयमा, मैले भने। मैले यसो भनिसकेपछि उसको मुहारको खुम्च्याट अलिकति खुकुलियो अनि सोधेँ, साँच्चै तिम्रो बाबासँग यहाँ के बहाना बनाएर आयो? साथीको बिहा भनेर आएको। को साथी भनेर सोधेन? भनिदिएँ, अतीत शर्माको बिहा। मुसुक्क हाँसी। पत्याइन ओठले पार्दै मैले भने, नपत्याए के त। भोलिपल्ट हामी जोग बने गयौँ, एक राउन्ड सपिङ गऱ्यौँ, विराटनगर बजार डुल्यौँ, हिमालयहरूमा नयाँ हिन्दी फिल्म पनि हेऱ्यौँ अनि साँझतिर घर फर्क्यौँ। घर आइसकेपछि उसले लुगा फेरि सयपत्री फुलको जस्तो बुट्टा भएको उलनको पहेँलो कुर्ता लगाई अनि काठमाडौँबाट ल्याएको कलेजी स्वेटर, सिउँदोमा पनि प्रशस्त सिन्दुर हाली, जोगबनीमा एउटा चुरा पसलेकोमा छिरेर दुवै हातमा आधा आधा दर्जन चुरा पनि किनेर लगाउन भ्याइसकेकी थिए अनि निधारमा एउटा ठिक्कको रातो टिका टाँसी। कलेजी रङको लिपस्टिक र आँखामा गाजल देउसी देखेको क्रमशः उसको ओठ र आँखामा रहेको थियो। यो वेशभूषामा ऊ अलिक गाउँले नै देखी। कहाँ सेता पिँडुला र पाखुरा देखाउँदै हाफ प्यान्ट र स्लिभलेस लाउन थालिसकेकी साया गृहस्थ प्रवेश गरेकी ग्रामीण नवविवाहिता जस्तो पो देखी। साया अब स्वास्नी जस्तै लागे। यो सब वेशभूषामा तयार भएपछि भान्सातिर लाग्न खोज्दै थिएँ। डोकैमा पुगिसकेको मैले उसलाई आफूतिर ताने र डोकामा चुकुर लगाइदिएँ। अँगालोमा कस्तै गर्दा भने, युनो साया, आज जीवनमा पहिलोपल्ट विवाहित हुँ चाहिँ फिल भइरहेछ। किन हो? उसले पनि मायालु हुँदै मेरो अँगालोमा खुसी खुसी आफूलाई टाँस्दै भने, तिमीलाई यो सब गेटअपमा देखेर नि। मैले बिस्तारै साउती जस्तै स्वरमा उसको मुख नजिकै लगेर भने। त्यसपछि ऊ केही बोलिन। उसको कलेजी ओठको स्वाद मेरो मुखमा पर्न थालिसकेको थियो। एकैछिनमा मलाई धकेल्दै केही झर्किँदै भने, छि, कस्तो सास गनाएको तिम्रो। म हाँसेँ अनि फेरि धक्के लिएर केही पर पुगिसकेको म उतर्फ बढ्दै भने, दाँत नमोलेको तिन दिन भयो। छ्या छ्या छ्या, उसले नाक खुम्चाउँदै वरपर कति थुक्न मिल्ने ठाउँ भए थुक्दियो। पुरै घिनाउँदै भने, कत्रो हिम्मत हो त्यस्तो गनाउने मुखले मलाई किस गर्ने? सायाको मोबाइलको रिङटोन बज्यो। मोबाइल हेरेर उसले मतिर हेर्दै भने, बाबा, अनि दाहिने हातको चोरीलाई आफ्नो ओठमा लगेर मलाई भने, म चुप लागेँ। उसको र दयामानको सम्वाद सुन्न लागे। हजुर बाबा, ठिक छ, भोलि दुई चार दिनपछि। कहिले? पहिले इन्फर्म किन गरेन? हुन्छ, बाई बाबा। फोन सकिएपछि उसको अनुहार धुमियो, मानौ विराटनगरमा चलिरहेको शीतलहर समेत समाहित गर्दैछ। उसको अनुहारको परिवर्तित रोगन फाल हान्दै मसम्म आउन कति पनि बेर लागेन। त्यसको असरले मलाई सोध्न लगायो, किन, के भयो? सुजन आउँदैछ अरे पर्सि काठमाडौँ। मेरो अनुहार झन् खुम्चियो, उसको भन्दा पनि बढी। सोधिहालेँ, अनि बुढाले बोलाएका? इङ्गेजमेन्ट गर्नु पऱ्यो रे। म इङ्गेज छु भन्नु पर्थ्यो नि तिमीले। आँखा तरी मलाई, म जिस्केको थिइनँ, मेरो अन्तरात्मा बोलेको थियो। यस्तो लाग्न थालिसकेको थियो साया कर्कलाको पातको टुप्पोमा रहेको शीतको थोपा हो, जुन बेला पनि भुइँमा झर्न सक्छ। अनि कहिले फर्किन्छ त अब? भने, दुई चार दिनमा आउँछु भनेर भने। मैले उसलाई सल्लाह दिएँ, जसरी भए पनि त्यो सुजनलाई साइड लगाउने। तर कसरी? यसबारेमा भने कुनै उपाय निस्कन सकिरहेको थिएन। उसलाई ढाडस दिँदै भने, सोच्दै गरौँला। बेलुकीको खाना उसले र बहिनीले मिलेर पकाएछन्। खसीको मासु पकाइएको थियो, मिठो लाग्यो। सोधेँ, यो मासु पकाउने चाहिँ को हो? भाउजू नि। बहिनी पाक्क बोली, अरू को हुन्थ्यो र? ए, सायाको मुड फिर्ता ल्याउन उसलाई जिस्काउने हिसाबले भने, त्यसैले पो राँगाको गन्ध आएको। यति भनिसकेर खिस्सीको हाँसोको साथ उसको अनुहारतर्फ हेरेँ। ओठ बङ्ग्याएर उसले मलाई आँखा तरी। छि, बुबाले आँखा तरेर भन्नुभयो, के भन्छ खाने बेलामा? म बुबाको वक्तव्यप्रति अलिक सतर्क भएँ अनि सम्हालिँदै भने, होइन बुवा, अलिक कस्तो के गनाएको जस्तो लाग्यो त्यसैले। धेरै दिनसम्म ब्रस गरेन भनेर खानेकुराहरू यस्तै गनाउन थाल्छ अरे। के कम थिए साया, च्वास्स घोची आरी मलाई, मेरो त बोली नै बन्द। ब्रस गर्न छाडिस फेरि? आमाले खाँदै गरेको अवस्थामा टाउको मतिर मोड्दै भन्नुभयो। किन आमा? साया अलिक उज्यालो अनुहार लाउँदै आमालाई कोट्याउन थाले। पहिले पनि ब्रस गर्दैन थियो उसले? आमाले मेरो बच्चा बेलाको पोल सायाका अघिल्तिर जम्बै खोताली दिनुभयो। जाओ जी जाओ, जाडो महिनामा मलाई नुहाउन मन पर्दैन थियो। शनिबार नुहाउने दिन हुन्थ्यो। नुहाउनु पर्छ भनेर म बिहानै घरबाट भाग्थेँ। त्यस दिन मलाई खोज्न बुबा र दुईजना हली खटिन्थे। शनिबार आयो कि मलाई शुक्रबारदेखि नै एउटा आतंकले छोप्थ्यो। म कुनै पनि शनिबार लुक्न सफल भइनँ। कहाँ लुक्थेँ र? तीन तीनजना मान्छे मेरो पछि लाग्दा म कहाँसम्म चाहिँ भाग्न सक्थेँ र? मेरा साथीहरूको घर, सारा आफन्तको घर, बजार जहाँ गए पनि निकाल्थे। फेरि मेरा आफन्त र साथी पनि कस्ता थिए भने ती हलीलाई देख्नासाथ सबै डराइहाल्थे अनि म लुकेको ठाउँबारे हलीलाई सविस्तार बताइदिन्थे। ती दुवै हली अजङ्गका शरीर भएका राजवंशी थिए। तिनीहरूले त फू गरे पनि म जस्तो दुई चारजना केटाकेटी कम्तीमा एक दुई मिटर चाहिँ पर फालिदिन्थे होला। बुबाका विश्वासीलाई थिए दुवै। त्यसैले पानी मुनि गए पनि म कहिले भाग्न सफल भएन अनि पक्रेर लछार पसार गर्दै मलाई घरमा लगेर जिम्मा लगाइन्थ्यो। आमा कुटी कुटी मलाई नुहाइदिनुहुन्थ्यो। म उहाँ उहाँ रुन्थे। आमाले यो कुरा पनि सायालाई भनिदिनु भयो। साया खेती त्यति हाँस्दै मजा मारिरहेकी थिए। जुठो हात नभएको भए अवश्य पनि ताली पिट्दियो। अब रिस मलाई उठ्यो। भयो नि आमा भने, कहाँ बच्चा बेलाको कुरा सुनेर? साया झन चम्किन्थे। अनि अरू के गर्थ्यो आमा, भन्नुहोस् न। आमा झनमक्ख पर्दै भन्न थाल्नुभयो। माउसीले देख्दा यो कम डराउँथ्यो। पछि ठुलो हुन्जेलसम्म 12-13 वर्षसम्म पनि पो डराउँथ्यो त। एकपटक त एउटा माउसीले फ्यात्त भुइँमा झरेछ। डरले कट्टुमै पिसाब फेरेछ। साया झन बेजोडले हाँस्न लागे। मलाई साँच्चै रिस उठ्यो। कट्टुमा पिसाब बच्चा बेलामा फेरेको थिएँ। नाङ्गै अहिले भए चाहिँ लाग्यो। फटाफट खाना खाएर चुठीवरी कोठातर्फ गएँ। साया करिब डेढ घन्टापछि मात्र कोठामा आई। सासु बुहारीको गाई गुई चलिरहेको थियो। बहिनी पनि खेती दिदी हाँस्दै थिए। सबजना मेरो खिल्ली उडाइरहेका थिए। मलाई असह्य भएर आयो। साया रहल पहल हाँसो साथ कोठाभित्र प्रवेश गरी म एक शब्द नबोली ओछ्यानमै पल्टिरहेँ। ऊ मेरो छेउमा आएर उभि अनि भनी, रिसाको? म फेरि चुप। ऊ खाटमा थ्याच्च बसी, साँच्ची रिसाको? उही शेष हाँसोसहित नै बोली, हो भने भने। ऊबाट दायाँ खाटको भित्तातिर अनुहार मोड्दै मैले भने, मैले फकाउनलाई के गर्नुपर्छ भनेर सोधेँ भने ऊ झन भित्तैतिर परेर मेरो अनुहारमा टड्काएर हेर्दै भन्न लागि, फकाउनु जरुरी छैन भने भने। म अलिक पर्तिर सरे। ऊ घुँडाले टेकेर ओछ्यानमा म भएतिर अलिक सर्दै आई र भनी, मैले अलिक काउकुती लगाइदिएँ भने? मलाई अहिले भने भित्रबाटै हाँस्न मन लाग्यो तर हाँसो सक्तो रोकेँ। काउकुती नलाउँदै र हाँस उठिसकेका थियो। आन्द्रा पेट छाती जम्बै अटेस मटेस थियो हाँसोले। जवाफमा केही बोलिन पनि। बोल्दा हाँसो पत्किने प्रबल सम्भावना थियो तर ऊ कहाँ रोकिनेवाला थिए। लगाइदिए काउकुती, हाँसेँ कोठै थर्के हुन्जेल अनि केही बेरमा उसलाई पनि उत्तानो पारेर काउकुती लगाइदिएँ। ऊ पनि हाँसी आफ्नो शरीर मेरो हत्केलाको प्रभावबाट उन्मुक्त गराउने प्रयास गर्दै निकै बेरपछि थाकियो अनि उसको शरीरमाथि घोप्टिएर आफ्नो शरीरलाई विश्राम दिलाएँ। निकै बेरपछिको विश्राम पश्चात सायाले भने, एउटा कुरा भन्छु मान है? के कुरा? मैले सोधेँ। नाइ उसले भनी, पहिला प्रमेश गर, पहिला भन अनि प्रमेश गरौँला, एकैचोटिमा किन मान्नु र? त्यसैले जिस्किदिएँ। उसो भए भन्दिनँ, बाउखान लागि साया, ल भन प्रमिश मान्छु। मलाई पनि धेरै बाउखान मन लागेन किनकि मलाई आउँदैन थियो धेरै बाउखान, कमसेकम उसको तुलनामा। तुरन्तै गएर ब्रस गरिहाला त, उसले भने। रात बिरात फसाइदिए। सुरुमा भोलि गरौँला भनेर टार्न खोजेँ तर उसको धेरै ढिपी भएपछि हार्न सकिनँ। ब्रसमा पेस्ट पनि उसैले हालेर ल्याइदिए अनि गएँ इनार भएतिर। ड्याममा शीतलहरले गर्दा घरको पेटी मुनतिर 3 मिटर जति परको इनार र त्यस वरपर भएका आँपका 2 रुख र एउटा लिच्चीको रुख पनि धमिरो देखिएको थियो। म कसैले आफूलाई नदेखोस् भन्ने हिसाबले चोर जैनारबाट पानी उगाउँदै थिएँ। बहिनीले पक्रिहाले, के गर्न लाग्यो दादा? म अबाक। आत्मसमर्पण मुद्रामा मुखभित्र कोचिएको ब्रस देखाउँदै लरबरीको आवाजमा भने, ब्रस गर्न लागे। बहिनीले खिस्सी गर्न पाए कि के छोड्थे? के हो, भाउजूलाई त धेरै गनाएछ नि। यो सायाले मेरो इज्जतको हुर्मत लिएर छाड्ने भए। मनमनै भने अनि ब्रस गर्नपट्टि केन्द्रित भएँ। बहिनी आफ्नो कोठातिर गइसकेकी थिए, सबजना सुतिसकेका थिए। एउटा चुरोट जोगाएर राखेको थिएँ, छतमा गएर खाएर आएँ। कोठामा फर्केर आएपछि ऊ आफै मेरो अँगालोमा टाँसिन आए र मलाई किस गर्न लागि र एउटा लामो किस भइसकेपछि उसको आँखामा हेर्दै भावुक भएर भने, तिमीसितको किसको स्वाद रक्सी र रसबरी जस्तै लाग्छ, अलिकति नसा अलिकति मिठास। र मलाई तिमीसितको केसको स्वाद कस्तो लाग्छ थाहा छ? उसले सोधी। कस्तो? अलिकति धुवा अलिकति ढुङ्गा। किन? तिम्रो सासमा अक्सिजनभन्दा ज्यादा चुरोटको धुवा हुन्छ, भनिराख्न नपर्ला। अनि ढुङ्गा? तिमी यति रफली किस गर्छौ नि, ओठको भन्दा दाँतको प्रयोग बढी हुन्छ, ढुङ्गै लागे जस्तो। म रातभरि रोमान्टिक हुने मुडमा थिएँ, ऊ कमेडी भइदिएस्, मेरो के चलोस्। अर्को दिन मैले उसलाई हाम्रो खेत देखाउन लगेँ। रामचोक भन्ने ठाउँमा हाम्रो खेत थियो। आठखोलाबाट सानो बस लाग्थ्यो, हामीलाई सानो बसमा गयौँ, गाउँको बस। पुरै भिड थियो, हामीले सिट पाएनौँ। कलासीसँगै बाँच्दै झगडा गर्दै उभिएरै जानु पर्यो। रङ्गेलीमा गएर बस रोकेपछि दुवै ओर्ल्यौँ। कति टाढा हो यहाँबाट? बसबाट ओर्लेर अलिक अगाडि गइसकेपछि सायाले सोधी। 7 किलोमिटर जति होला। यहाँबाट केमा जाने त? उसले सोधी। पैदल जाने नि, मैले भने। वास्तवमा मलाई पनि थाहा थिएन त्यहाँबाट के सवारी लाग्छ। केटाकेटी बेलामा बुवासँग गोरुगाडामा चढेर गइन्थ्यो। 14 वर्षको उमेर हुँदो अन्तिम पटक गइएको, त्यसपछि त याद पनि थिएन। पैदल सुन्ने बित्तिकै साया तर्सी, जहाँ थिए त्यहीँ अडी। केटाकेटीले बाबुआमालाई घुर्काए जस्तो गरेर, हिँड न, मैले उसको हात तानेर भने। ऊ झन् मेरो हात आफ्नो हातबाट छुटाएर कलभर्टमा गएर थ्याच्च बसिदिए। केही परबाट एउटा गोरुगाडा आउँदै थियो, त्यो देख्नासाथ अलिकति आस्पल आयो। पख, म केही व्यवस्था मिलाउँछु, मैले अलिक हिरोइक भोइसमा भने। गोरुगाडा रोकिएपछि मैले त्यहाँको मान्छेसँग कुरा गरेँ, उसले लगिदिने भयो। सायालाई गाडामाथि चढाएँ अनि आफू चढेँ। गोरुगाडामा पराल बिछाइएको थियो, परालमा मस्तसित अडेस लागेर हाँस्दै हाँस्दै हामी गयौँ। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो। समय अभावको कारणले हामीले यसलाई प्रसङ्गको बीट नमर्दै रोकेका छौँ। आज 126 पृष्ठको सुरुवात मात्रै भएको छ यो उपन्यासको वाचन। अर्को साता हामी 7 श्रृङ्खला फेरि 126 पृष्ठबाट सुरु गर्नेछौँ। आजको लागि श्रुति सम्वेगको समय यति नै। हामीलाई सुन्दा तपाईँलाई कस्तो लागिरहेको छ कृपया प्रतिक्रिया दिनुहोला। हाम्रो ठेगाना shrutiआई श्रुति एट यूएनएन डट कम डट एनपी। हवस् त, मंगलबारको श्रुति सम्वेगमा हरिवंश आचार्यको चिना हराएको मान्छे लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथीहरू दिनेश निरौला र संघर्ष विष्टसँगै म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।